ایک بار پھر درود بھیجے گا محمد و آل محمد پر. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين القاسم محمد صلى الله عليه وسلم وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأراضين. قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا. البتہ اتار علیہ السلام کی مظلومیت پر درود بھیجے محمد و آل محمد. کرام شب عاشور ہے اور شب عاشور بغیر کسی تشریح بغیر کسی تفصیل کے اہل بیت اطہار علیہ السلام کی شدید ترین غم اور اندوہ کی رات ہے. اہل بیت اطہار علیہ السلام کی مصائب کی شب ہے, لیکن جہاں اس شب میں مصائب کا پہلو ہے غم کا پہلو ہے, اسی کے ساتھ ساتھ تاریخ انسانیت کے اعلیٰ ترین انسانوں کے کمال پر پہنچنے کا پہلو بھی ہے. ان انسانوں کی بہادری کا پہلو ہے, ان انسانوں کی شجاعت تدبیر ان کی وفاداری غرض انسانی اوصاف اپنے کمال پر جہاں کہیں پہنچے یہ شب عاشور میں حاصل ہو رہا. دو پہلو ہیں سید الشہداء کی اس تحریک کے اندر, اور چند نکات اس سلسلے میں آپ کی خدمت میں عرض ہوں گے. تمام مرزا کی شفا یابی کے لیے, تمام مرحومین کے اعمال کی قبولیت کے لیے, گناہوں کی مغفرت کے لیے, اہل بیت کے چاہنے والوں کی صحت و سلامتی حفظ و سلامتی کے لیے, دشمنان اہل بیت جو قابل اصلاح نہ ہو ان کی نابودی کے لیے درود بھیجے محمد و آل محمد. ایک بار پھر درود بھیجے محمد و آل محمد. ایک بار پھر درود بھیجے گا محمد و آل محمد. جب بھی ہم کسی واقعے کے اوپر غور کرتے ہیں تو ہم لوگ بعض اوقات بجائے یہ کہ واقعے کو اس کی واقعیت کے اندر اس کی آبجیکٹیوٹی کے ساتھ غور کریں, اپنی انٹرپریٹیشنز کو اپنی تفسیر کو واقعے میں ایڈ کر دیتے ہیں, اس کے بعد واقعہ واقعہ نہیں رہتا, وہ ہماری تفسیر ہو جاتی ہے. ہمیں یوں احساس ہو رہا ہے جیسے ہم نے واقعی کربلا کو واقعی کی حیثیت میں کم دیکھا ہے, ہم نے واقعی کربلا کو اپنی تفسیر کے اندر رکھ کے دیکھا ہے, اور اس غیر عمدی مخلصانہ غلطی کی وجہ سے نہ کوئی سازش ہے ना कोई किसी की बुरी नीयत है। हाँ, ये जज्बाती एक अंसर होता है, इलाकाई एक अंसर होता है, ऐड हो जाता है तफासीर के अंदर और तराजम के अंदर, और कुरान करीम की तफसीर और तर्जुमे में भी ऐसे ही होता है। मसलन मशहूर है कि जो भी कुरान करीम का तर्जुमा करता है दर हकीकत तफसीर करता है, तर्जुमा नहीं कर सकता कोई, क्योंकि कुछ ना कुछ तर्जुमा करने में अपनी तरफ से उसमें डालता है वो, क्योंकि एक लफ्ज के पांच माना है, पांच माना तो नहीं लिखेगा तर्जुमे के अंदर, एक ही माना लिखेगा ना। तो ये जो इसने पांच में से एक सिलेक्ट किया ये तफसीर हो गई, अब ये तर्जुमा होगा लेकिन तफसीर शामिल होगी। हमें यूं लगता है जैसे वाकई करबला इतना अजीमुशान वाकया है, इसके अंदर इतने पहलू हैं, इतने पहलू हैं कि हम लोग जो नाकिसुल अक्ल से एतबार से और वाकयात के अंदर भी, हम में कहां इतनी जुरात ताकत और इतनी बसीरत कि हम इमाम अली मकाम के तमाम अमाल का इहाता कर सकते, हम नहीं कर सकते थे। हम में से हर एक ने अपनी सकाफत के रंग के अंदर आशूर को पढ़ा है, करबला को पढ़ा है, और हर एक ने उससे हासिल किया। तो मिसाल के तौर पर यही वाकया जब मिसाल के तौर पर ईरान की माहौल के अंदर सुना गया, बताया गया और दिखाया गया, तो वो एक तरीके से बताया गया। कोई ये ना समझे मैं कह रहा हूं कि तारीख के वाकयात में तहरीफ की गई, नहीं, वाकयात में तहरीफ हुई भी हो तो बहुत कम है, तफसीर में मुश्किल है, असल मुश्किल तफसीर में आती है। अच्छा, उसकी वजह से कुछ असरात माशरों के ऊपर उसके कम हुए, एक माशरे के ऊपर एक असर हुआ, दूसरे माशरे के ऊपर उससे थोड़ा सा मुख्तलिफ असर हुआ। अब इसमें ये बहुत बड़ा एक इल्मी काम है, और मैंने शायद आपकी खिदमत में अर्ज किया था कि कुछ लोगों ने इसको अंजाम देने की कोशिश भी की है, कामयाबी नाकामी खुदा के हाथ में, कि इस बात को समझें कि बरे सगीर के माहौल में जब करबला का मुताला किया गया तो इसमें बरे सगीर के कल्चर से क्या ऐड हुआ है, और ये वो काम है जो फिर आसान नहीं होता। मैं पस मंजर आपकी खिदमत में अर्ज करता हूँ, शब आशूर है, हमने इन इल्मी तहकीकाती मतालिब की तरफ नहीं जाना है, लेकिन सिर्फ इससे एक नुक्ता हासिल करते हुए दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। मैं आपकी इस मुश्किल को एहसास कर रहा हूँ कि आपको इस सख्त आवाज सुनने में दुश्वारी भी हो रही होगी और कतअन बहुत ज्यादा गवारा भी नहीं होगा, लेकिन यह है कि बाज़ुख़ाद इंसान को कुछ जिम्मेदारियां अंजाम देनी पड़ती हैं। मजलिस का काम ऐसा है, इसमें आप ये नहीं कह सकते मैं आज नहीं कर सकता, नहीं, इसमें करना होता है। अब आपको 104 बुखार हो या आपकी आवाज बैठी हो, आपको करना है सूरत में, और हमें फख्र भी है इस पे अल्हम्दुलिल्लाह कि चलो ये वो नौकरी है जो हम अहले बैत के नाम पर थोड़ी बहुत कर सकते, ये हमारे बस में आता है। बस आपको यह सहमत होगी, इसकी दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। उर्दू जबान में करबला के वाकयात को लिखते हुए अंदाजन तकरीबन 120 साल से ऊपर हो रहा है, 120-125 साल उर्दू के वाकयात लिखते हुआ है, और इस दौरान में, या मुमकिन है थोड़ा सा ज्यादा हुआ हो, लेकिन इस दौरान में हुआ ये कि पहले ये वाकयात खुद उर्दू के मुअल्लिफीन और मुसन्निफीन ने तहरीर नहीं किए, ये वाकयात जो थे वो एक किताब से हासिल किए गए उर्दू जबान में, और उर्दू जबान में जो किताब जिसको तर्जमे के लिए इंतखाब किया गया वो फारसी जबान की किताब थी, फारसी जबान की किताब थी रौज़तुश शुहदा, और रौज़तुश शुहदा को उर्दू जबान में तर्जुमे के लिए इस्तेमाल किया गया। तो पहली कहते हैं तकरीबन 7 किताबें जो उर्दू जबान में, खालिसतन उर्दू जबान में करबला के वाक़े को बयान करने के लिए लिखी गई, वो किसी ना किसी तरीके से रौज़तुश शुहदा का कोई ना कोई तर्जुमा था, या उसका तलखीस था, या उसके ऊपर तबसरा था। अब मुश्किल से भी यह है कि रौज़तुश्शुहदा कोई बहुत मुस्तनद किताब नहीं थी, बदकिस्मती से रौज़तुश्शुहदा कोई बहुत मुस्तनद किताब नहीं थी। एक और काम जो था वो ये कि बरसगीर के माहौल में जो असदारी सैयदुश्शुहदा की जाती थी वो मामूलन इल्मी मरकज ना होते हुए करता कौन था। बरसगीर बहुत मुख्तलिफ है ईरान से, इराक से, लुबनान से, बहरेन से, इन सब से, हत्ता हिजाज से बहुत मुख्तलिफ है। क्यों? हमारे पास बरे सगीर में इल्मी मराकज तशय्यों के नहीं थे, यो के नहीं थे। हमारे पास जो बरे सगीर में इल्मी मराकज बनना शुरू हुए वो लखनऊ में जब हमारी اہل بیت کے ماننے والوں کی حکومت بنی ہے, تو ان کے زمانے میں علامہ نقن صاحب کے اجداد نجف اشرف تشریف لے گئے پڑھنے کے لیے, انہوں نے پھر یہاں پر مدارس علمیہ کی اور مراکز علمیہ کی بنیاد ڈالی. اس سے پہلے ہمارے پاس مراکز علمی تشیعوں کے نہیں تھے, افراد بہت بڑے تھے. کوئی یہ نہ سمجھے کہ میں کہہ رہا ہوں علم نہیں تھا, نہیں, مراکز نہیں تھے, طالب علم بنانے کے لیے جگہ نہیں تھی, افراد بہت بڑے بڑے تھے, افراد آتے تھے, ایران سے بھی آتے تھے. مثلاً آپ کے پاس جلیل القدر اور عارف باللہ میں کہوں گا شہید ثالث قاضی نور اللہ شستری کی ذات ہے, خادم اہل بیت, علم و فن کے اندر طاق, علوم اسلامیہ کے اوپر ان کی مہارت اس پائے کے اوپر تھی کہ لاہور میں قاضی القضات تھے, تقیے کے اندر زندگی گزارتے تھے, چاروں مذاہب کے اوپر فتویٰ دیتے تھے اور آخر میں فتویٰ مذہب جعفریہ پہ ہوتا تھا. اس حد تک استنباط کی طاقت قوی تھی کہ فتویٰ مذہب جعفریہ پہ دیتے تھے لیکن دلائل فقہ اربع سے لے کر آتے تھے اور اس فقہ اربع سے ثابت کرتے تھے کہ یہ جو مذہب جعفریہ کی رائے ہے بغیر کہے یہ بالکل صحیح رائے ہے, لوگ مانتے تھے, علمی طور پہ مضبوط آدمی تھے. تو یہ تھا, لیکن علمی مراکز کی کمی تھی. علمی مراکز کی کمی کے ہوتے ہوئے جو کربلا کی انڈرسٹینڈنگ, جس کو میں کہنا چاہ رہا ہوں, وہ انڈرسٹینڈنگ جامعیت کے ساتھ نہیں آئی. آئی, لوگوں پہ اثر ہوا, لوگوں کی زبان پہ اثر ہوا, گہرائی تک اس نے اثر کیا, لوگوں نے قربانیاں دی اس کے اوپر, لیکن صرف ایک مشکل کے ساتھ. انڈرسٹینڈنگ کا ایک پہلو تو بہت اچھا آیا, دوسرا پہلو بہت کم آیا. کون سا پہلو بہت شدت کے ساتھ آیا؟ اتنی شدت کے ساتھ کہ پورے دنیا اسلام کے اندر میں کہہ سکتا ہوں کسی کے پاس اتنی شدت سے نہیں ہے جتنا ہمارے پاس برصغیر کے اندر ہے. اور جو نہیں آیا وہ کون سا تھا؟ میں آپ کی خدمت میں جسارتاً عرض کروں گا, درود بھیجے گا محمد و آل محمد. ہم نے کربلا کے اندر غم کے پہلو کو, جذبات کے پہلو کو بہت شدت کے ساتھ سمجھا ہے اور بالکل صحیح سمجھا ہے. اس میں کوئی خرابی نہیں ہوئی کہ جذبات اور غم کے پہلو کو بہت اچھا سمجھا گیا. وہ مثال کے طور پر ہم نے بہت اچھی طرح سمجھا کہ اہل بیت اطہار علیہ السلام نے کن غموں اور مصائب کو برداشت کیا, یہاں پر کون سے آلام و مصائب شدائد تھے جو اہل بیت اطہار علیہ السلام جھیل رہے تھے. تو ہمارے پاس بہت تفصیلی بیان موجود ہے بی بی سکینہ سلام اللہ علیہا کے مصائب کا, درود بھیجے گا ان کی ذات. اور اسی طریقے سے مختلف مخدرات کے ہمارے پاس بیانات موجود ہیں خواتین کے, اہل بیت اطہار علیہ السلام کی, اور اسی طریقے سے مختلف مواقع پر منظر کشی بہت شدت کے ساتھ ہمارے پاس موجود ہے, جو میں نے میر انیس کی منظر کشی کی طرف آپ کی توجہ مبذول کروائی. لیکن کچھ چیزیں تھیں جو اس تحریک کا عاقلانہ, شجاعانہ, مدبرانہ پہلو تھا. اسٹریٹجی کیا تھی, حکمت عملی کیا تھی, کن بیسس پر امام اس جنگ کو لڑ رہے تھے, اس پر توجہ کم رہ گئی. میں نہیں کہہ رہا نہیں ہوئی, بات کے علماء نے جد و جہد کی, علامہ نقن صاحب نے خاص کر کئی مواقع پر, میں نے ان کی تقاریر میں جو کتابی صورت میں ان کو پڑھنے کی کوشش کی تو دیکھا وہ انہوں نے, مرحوم نے بہت کوشش کی کہ وہ جو عقلانہ پہلو ہے وہ اس کے اندر کہیں شامل کیا جائے, لیکن بدقسمتی سے جو ماحول تھا اس میں اس پہ توجہ کم رہ گئی. اب آپ تصور فرمائیں, الحمدللہ رب العالمین, آپ برسوں سے فرش ادا پر بیٹھے ہیں, میں چند سوال آپ کے سامنے رکھتا ہوں اور تقریباً سکون سے کہہ رہا ہوں کہ شاید 70-80% نے ان سوالات پہ توجہ نہیں دی ہوگی, شاید 70-80% نے. اور اگر آپ نے توجہ دی, خدا آپ کو جزائے خیر نصیب فرمائے. قطعاً میرا ارادہ نہیں ہے کہ میں یہ نتیجہ حاصل کروں کہ نہیں دی ہے, میں تو خواہش یہ ہے کہ 100% نے توجہ دی بھی ہو پہلے سے, لیکن معمولاً ایسا ہو نہیں رہا. مثال کے طور پر بہت سارا تیزی کے ساتھ, مثلا بچپن سے میں سوچتا تھا کہ وہاں تو پورا لشکر تھا اور اہل بیت کی طرف سے جو بھی جاتا تھا وہ جب شہید ہو جاتا تھا تو لاش اٹھانے کے لیے چند لوگ جاتے تھے, تو جب لڑ رہا ہوتا تو ساتھ کیوں نہیں جاتے تھے؟ میرے ذہن میں ہمیشہ یہ سوال آتا تھا, بچپن سے میرے ذہن کے اندر یہ مظلومیت آتی تھی کہ بھئی جب حضرت علی اکبر علیہ السلام تشریف لے گئے, انہوں نے جنگ کی, یا مثلا حضرت حبیب ابن مظاہر, اگر ہم حضرت علی اکبر علیہ السلام کے بارے میں سوچیں کہ آخری فرد تھے, تو پھر حضرت حبیب ابن مظاہر جب وہ جنگ پہ گئے مثال کے طور پر, یا جب جون گئے, یا مثال کے طور پر جب ہور گئے, تو یہ لوگ شہید ہوئے, زمین کے اوپر گرے, ان کو لوگ لے کر آتے تھے, تو جب جنگ کرنے جا رہے تھے تو چار افراد ساتھ کیوں نہیں تھے؟ وہ اکیلے کیوں گئے تھے؟ اس بات پہ مجھے سمجھ میں نہیں آتی تھی، اور میں آپ کی خدمت میں یہ سوال رکھنے کے بعد مطمئن ہو کے کہہ رہا ہوں 70-80% میں آپ نے یہ سوالات نہیں سنے ہوں گے. مثال کے طور پر مجھے کبھی یہ بات بنیادی طور پر بتانے والے کم رہے لوگ جو یہ بتائیں کہ جب بیعت کا مطالبہ سید الشہداء سے ہوا اور سید الشہداء نے بیعت نہیں کی تو چوتھے امام سے بیعت کا مطالبہ کیوں نہیں ہوا؟ کیوں بیعت کا مطالبہ چوتھے امام سے نہیں کیا جبکہ اس ظالم و جابر حیوان نما انسان سے کیا توقع تھی کہ وہ چوتھے امام سے بھی بیعت کا مطالبہ کر لیتا؟ نہ اس نے بیعت کا مطالبہ کیا نہ کبھی امام نے بیعت کی، کیوں نہیں کیا؟ اور اگر اس میں پھر سیاست اور حکمت عملی کے اور سوالات میں آپ کی خدمت میں عرض کروں تو پھر ان کی داستان ہے. کیا عبید اللہ ابن زیاد احمق آدمی ہے؟ مکار ہے، یہ دنیا کی سیاست کے مکار ترین لوگوں میں سے ایک تھا. اس کا باپ بھی کوفہ کا گورنر تھا، ایک ایک قبیلے کو، ایک ایک خاندان کو، ایک ایک سردار کو پہچانتے تھے لوگ. اس کو نہیں پتا تھا کہ اگر میں اہل بیت کو بازاروں میں لے کے آؤں گا تو علاقے میں ریئیکشن ہوگا، ایک پولیٹیکل ریئیکشن نظر آئے گا. اتنا شدید ریئیکشن تھا کہ کوفہ کے اندر زیادہ دیر تک رکھ نہیں پایا یہ، اس نے فوراً وہاں سے روانہ کیا. عمر سعد کو اتنے شدید ریئیکشن کا سامنا کرنا پڑا کہ عبید اللہ ابن زیاد کے پاس جا کے کہتا ہے کہ میں اس میں قصوروار نہیں تھا شہادت میں. یہ ریئیکشن اتنا شدید تھا، اور یہ کیوں تھا؟ کیونکہ یہ بازاروں میں لے کے آیا تھا. اچھا، اگر یہ بازاروں میں نہ لاتا تو کیا لوگوں کو اتنا شدید ریئیکشن ملتا لوگوں کی طرف سے؟ نہ ملتا تو یہ اس نے کیا حماقت کی ہے؟ اس کام کو کیوں کیا؟ کیا میں کہوں کہ عبید اللہ ابن زیاد سیاست میں بھی احمق ہے؟ دین میں تو یقیناً احمق ہے، اللہ کی بندگی میں کوسوں دور ہے، لیکن کیا سیاست اور مکاری میں بھی اس کو نہیں پتا کیا ہوتا ہے سیاست؟ اپنے کام کا اتنا ایکسپرٹ ہے کہ جب یہ کوفہ میں آیا ہے تو مسلم بن عقیل کے ہاتھ میں کوفہ تھا، دو دن کے اندر اس نے پورا کوفہ بدل دیا. اتنا ایکسپرٹ ہے اپنے کام کا، اور یہ جہد نہیں کر سکا کہ میں اسرا کو لے کے جاؤں گا تو آگے کیا ہو جائے گا. کیوں ایسا ہوا؟ اس طرح حکمت عملی کے بہت سارے سوالات آپ کے سامنے آئیں گے. اچھا، اور میں آپ کی خدمت میں عرض جو کرنا چاہ رہا ہوں وہ یہ کہ کیا برصغیر نے ان پہ غور کیا ہے اپنے بیانات کے اندر؟ بہت کم. اگر کہوں کہ نہیں کیا تو شاید غلط نہیں کہوں گا، اگر کیا ہے تو بہت کم کیا ہے. کیا وجہ ہے؟ وجہ یہ کہ ہم نے سید الشہداء کی تحریک سے جذباتیت کو لیا، لیکن وہ جو تدبیر تھی اس کو ہم بھول گئے. اور ایک اور پہلو جو میں نے آپ کی خدمت میں عرض کیا، تدبیر بھی نہیں لی، اور ایک اور مسئلہ تھا، شجاعت کو بھی نہیں دیکھا. اور جب شجاعت کو دیکھا تو اپنے انداز میں دیکھا شجاعت کو بھی، جو شجاع کا واقعی مفہوم ہے. اللہ کے نبی نے شجاع کو تعریف فرمایا، فرمایا اشجع الناس من غلب ہوا، شجاع ترین شخص وہ ہوتا ہے جو اپنی ہوا و حوث کے اوپر غلبہ کر لے. صحیح. اور جب ہم مولا کی شجاعت بیان کرتے ہیں تو صرف یہ بیان کرتے ہیں کہ انہوں نے شمشیر سے کتنے بندے مارے. شجاعت کے بہت کم درجے کے مفہوم کو ہم نے شجاعت اہل بیت بیان کر دیا، جبکہ اللہ کے نبی نے کہا تھا شجاعت کا جو بڑا معیار تھا وہ تھا. اچھا، اب اس کی وجہ سے کیا ہوا؟ اس کی وجہ سے ہوا کہ جو حسینی خون ہماری قوم کی رگوں میں جوش مارتا تدبیر کے ساتھ، شجاعت کے ساتھ، اور اہل بیت اطہار علیہ السلام کی حکمت کے ساتھ، اس کی ہم میں کمی رہ گئی، اچھا، اس کا نتیجہ کیا نکلا؟ اس کا نتیجہ یہ نکلا کہ دشمن کو جب موقع ملے وہ ہم سے ہمارے اس جذباتیت کی وجہ سے کھیلنے کو تیار ہے، اور کھیل لیتا ہے. آج اگر آپ نے دیکھا ہو تو مثال کے طور پر آج یا کل میں میرے پاس ای میل آج آیا، جنگ اخبار کے اندر دو ایڈ لگے، اور دو ایڈ دونوں بالکل ایک دوسرے کی ضد میں لگے ہوئے، اور صاف سمجھ میں آ رہا ہے اس کے پیٹرن کو دیکھ کر کے ایک ہی گروپ نے دو ایڈ لگائے. اہل بیت اطہار علیہ السلام کے نام پر ہماری حساسیت سے یہ لوگ فائدہ اٹھاتے ہیں. اور املا کی غلطیاں، القاب کی غلطیاں صاف بتا رہی ہیں کہ یہ کسی اہل بیت کے ماننے والوں نے نہیں لگائی ہے. اصل امام کا نام آخری امام کا نام غلط لکھا ہوا ہے ایڈ کے اندر. اس کا مطلب ہے ہمارا کام ہے ہی نہیں. اصل ہم میں سے کون ایسا بے وقوف ہوگا جس کو اپنے امام کا نام نہیں پتا؟ یہ سب چیزیں بتا رہی ہیں، یہ لوگ ہماری حساسیت سے کھیل رہے ہیں. हमारी हम में जो तदबीर होनी चाहिए थी अहले बैत अतहार अलैहिस्सलाम के नाम पर, वो तदबीर हम नहीं सीख पाते, और इन तदाबीर को ना समझने की वजह से वो जज्बातियत जो थी वो जज्बा रंग नहीं दिखा पा रहा, वो नतीजा नहीं दिखा पा रहा पाकिस्तान के अंदर। और ये मैं आपको मुतमईन होकर अर्ज कर रहा हूं, ना इस वजह से कि हमारा ताल्लुक बरसगीर से, लेकिन इस वजह से कि दूसरी अकवाम को दोस्ती के जरिए से, विजिट्स के जरिए से अच्छी तरह देखा है। दुनिया में कोई कौम अहले बैत के मानने वालों की बरसगीर जैसी मोहब्बत में मुब्तला नहीं है। यहां मोहब्बत कुछ और है, यहां जोश व जज्बा ही कुछ और है। बरसगीर के चाहने वालों का बड़ा मकाम है, मैं आपको मुतमईन होकर अर्ज कर रहा हूं, बरसगीर की चाहने वालों का बड़ा मकाम। यानी अगर कभी मुझे कोई दिखाता है ना कि देखो इनकी नाउज़ बिल्लाह ताला जो लोग कहते हैं, देखो कम अकली, देखो इनकी जहालत देखो, तो मैं अपने अंदर शर्मिंदगी एहसास करता हूं। तमाम तर कम अकली के बावजूद, तमाम तर कम फहमी के बावजूद, तमाम तर जज्बातियत के बावजूद, इनके अंदर जो हुब हुसैन है बहुत अजीब है, मुनफरिद। किसी खत्ते दुनिया के अंदर वो हुब हुसैन नहीं है जो यहां पर है, और इसके नाम पे जान भी देते हैं, इस पे कुर्बानियां देते हैं, इस पे सब कुछ कुर्बान करते हैं अल्हम्दुलिल्लाह, और फख्र के साथ परचम को लिए खड़े हैं। पूरी दुनिया के अंदर जहां कहीं भी अजा पहुंचती है, आप जानते हैं अल्हम्दुलिल्लाह रब्बिल आलमीन, बरसगीर के चाहने वाले कितने आगे हैं इस मामले के अंदर। तो ये एक चैप्टर है जो बहुत अच्छा है हमारे पास, एक चैप्टर है जिसके अंदर मुख्तसर सी कमी है हमारे पास, हमें उस कमी को पूरा करना होगा, उनकी तालीमात को समझ के, तालीमात को समझना होगा, उनके किरदार को देखना होगा, उन्होंने बहादुरी कैसे दिखाई थी, शुजात कैसे दिखाते थे, उनके मानने वाले जब मैदान नबर्द के अंदर आते थे वो क्या इरशाद फरमाते थे, किस तरीके से कहा करते थे, उसके बाद हमने उसको सीखकर अपने लिए तरीक़ेकार बनाना होता है। खुदा आपको जज़ाए खैर नसीब फरमाए। शब आशूर पर इंशाअल्लाह तमाम अज़दारान सईदुश्शहदा की जान व माल इज़्ज़त व आबरू की हिफाजत फरमाए, तमाम मकामात मुकद्दसा का तहफ़्फ़ुज़ फरमाए। दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। अब उसका एक हिस्सा ये होना चाहिए कि हम अहले बैत अतहार के चाहने वाले उनके दर पे पहुंच गए, अब जो अगला मरहला होना चाहिए उनकी तालीमात को लें और अपने किरदार के जरिए इस दुनिया को दावत दें। अज़ान मोहतरम, हम लोग कहते हैं फर्श अज़ा दावत है दूसरी कौमों को, अभी तक हत्ता इंग्लिश में जो स्पीचेस हो रही हैं उसमें कोई दूसरी कौम नजर आ रही है मुझे? मैं तो उर्दू में बोल रहा हूं जिसमें आना ही नहीं है किसी ने, इंग्लिश में भी जो हो रही है उसमें कोई दूसरी कौम वाला आ रहा है? इसका मतलब क्या है? हम इन सोसाइटीज में रहने के बावजूद इनको अपने फर्ज पे नहीं बुला पाए अभी तक, इसका हल क्या होगा? इसका एक हल ये होगा कि आपको इनकी मेंटेलिटी देखनी पड़ेगी, ये किस तरह सुनते हैं, ये किस तरह समझते हैं, इनके सामने करबला को कैसे बयान करें ताकि इनको समझ में आए, इनको समझ में आए। मैं शब आशूर ये जुमला अर्ज नहीं करना चाह रहा था लेकिन किसी ने बताया और बहुत सही बताया तो मौके की मुनासिबत से अर्ज कर रहा हूं। किसी ने मुझे बताया, कहने गए कि वो लंदन में किसी जुलूस में गए और जुलूस में कुछ हैंडबिल्स तकसीम हो रहे थे करबला के वाक़े के सिलसिले में, जिसमें बताया गया था कि भाई करबला का वाक़ा क्यों हुआ है, ताकि लोगों की अंडरस्टैंडिंग में इजाफा हो, और वो जो लोग वहां से गुजरने वाले थे उनमें वो तकसीम किए जा रहे थे। तो कहने है कि मैंने भी वो हैंडबिल लिया, उस पर देखा यजीद के बारे में लिखा था, सईदुश्शहदा के बारे में लिखा और उसके बाद यजीद के बारे में लिखा था। अच्छा, यजीद के बारे में क्या लिखा था? वही जो मशहूर है, लिखा था कि यजीद जो है वो शराब पीता था, वो कुत्तों से खेलता था और वो जुआ खेलता था और वो मौसीकी का राग बजाया करता था अपने दरबार के अंदर। अच्छा, ये सब एक बरतानिया के रहने वाले ने पढ़ लिया, उसके बाद वो क्या कहेगा? कहेगा यजीद बहुत लिबरल था और तुम लोग बहुत कंजर्वेटिव थे, वो तो यही बोल देगा। अब गलती क्या हो रही, क्या ये जुमलात गलत हैं? नहीं, जुमलात बिल्कुल सही हैं, सिर्फ एक गलती हो रही है, इसकी मेंटेलिटी को देखे बगैर इसको एक और तरह से बता दिया गया। ये क्यों नहीं बताया कि टायरेंट था, डिक्टेटर था, गर्दने काट रहा था लोगों की, सबको अपनी बैत के लिए झुकाए चले जा रहा था, सईदुश्शहदा ने मुकाबला किया था। आप क्या इंटरप्रिटेशन दे रहे हैं, आपके हाथ में है, किस तरह से आप इसको पोर्ट्रे कर रहे हैं आपके हाथ में है, आपको देखना पड़ेगा भाई इसको समझाना कैसे हमने। तो आप एक रुख दे रहे हैं और वो रुख उसके लिए कोई मुश्किल नहीं है, वो तो उल्टा समझ रहा है बिल्कुल ही। आपको देखना पड़ेगा। और दूसरा मसला, एक और बहुत बड़ा मसला, आप उस तक पहुंचेंगे कैसे? वो आपके पास नहीं आएगा। शाज और नादिर, आप कहेंगे कुछ लोग तब्दील होते हैं, भाई वो हम जानते हैं कि आटे में नमक के बराबर, वो हमारे पास नहीं आ रहे, हमने उन तक कैसे पहुंचना है, ये स्ट्रेटेजी नहीं बनी हुई। और इस वजह से हम 40 साल हो गए यहां पर हैं, और इस बात के ऊपर हम मुतमईन हैं कि हम अपने दौरान अपने दरमियान अजादारी कर रहे हैं, और इस बात को नहीं सोच रहे कि 40 साल के बावजूद हम अंग्रेज सोसाइटी को क्यों नजदीक नहीं ला सके। ये वो चैलेंजेस हैं। क्योंकि शब आशूर आपकी खिदमत में चंद अराइज पेश करने थे इस हवाले से, इसलिए मैंने आपकी खिदमत में अर्ज किया। और इन चैलेंजेस का जो पहला जवाब होगा वो ये कि आपका किरदार, आप उनकी तालीमात को अपने किरदार में कितना रिफ्लेक्ट कर सके। आजकल की दुनिया में कारामद तरीन तबलीग वही है जो हमारे मौला छठे सरकार ने बयान फरमाई, दुरूद भेजेगा। भारती का दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। कुनु दुआतन लिन्नास बगैरे अलसनातकुम, लोगों के दरमियान मुबल्लिग बन जाओ बगैर अपनी जबान के, जबान से कुछ ना कहो, अमल से, अमल से तबलीग करो। अब ये आपका काम होगा, और इस अमल की खातिर किरदार की तब्दीली जरूरी है, और जिसको मैं एक जुमले के अंदर कहता हूं, पूरे लाइफ स्टाइल को चेंज करना, ये बहुत जरूरी है। अगर लाइफ स्टाइल वो नहीं है जो अहले बैत का था, इसका मतलब ये है कि फिर हम उनको सही पैगाम, उनके सही पैगाम को नहीं पहुंचा पाएंगे, हम उनको प्रेजेंट नहीं कर सकेंगे फिर। अच्छा, वो किस तरह से होता है? मसलन उन्होंने अरबी लिबास पहना था, मैंने अरबी लिबास पहना, क्या इससे मैं उनको प्रेजेंट करने में कामयाब हो जाऊंगा? नहीं। गरचे मैंने तबर्रुकन पहना, उनका लिबास था इसलिए मैंने भी पहन लिया, तबर्रुकन पहना, वो अबा ओढ़ते थे मैंने अबा ओढ़ी, तबर्रुकन किया, लेकिन क्या इससे मैं उनको प्रेजेंट कर सकूंगा? नहीं। ये एक हिस्सा है, छोटा हिस्सा। किस चीज से प्रेजेंट करूंगा? उनकी अखलाकियात, वो किस तरह सोचते थे, वो किस तरह देखते थे, वो कैसे लोगों से पेश आते थे, उसके जरिए से मैं उनको प्रेजेंट कर सकूंगा। और ये आप कहां से सीखेंगे? ऐसी एक रिवायत से जो मैंने आपकी खिदमत में तफसील से अहले बैत अतहार अलैहिस्सलाम की तालीमात में से अर्ज की, हदीस उन्वाने बसरी, इस जैसी तालीमात से। और जो हदफ है वो यही है कि आप और हम चंद कदम अहले बैत अतहार अलैहिस्सलाम के और नजदीक, उनकी तालीमात के नजदीक जा सके इंशाअल्लाह ताला। अब आपको देखना है रुकावट क्या बनती है। जो आखिरी दिन के लिए टॉपिक है मेरे पास, जो मैं अपने जहन के अंदर सोच के आया हूं, वो ये है कि रुकावट क्या है। बुनियादी तरीन रुकावटों में से एक रुकावट अटैचमेंट, वाबस्तगियां, डिपेंडेंस। और मैं इसको आपकी खिदमत में अर्ज करूंगा, और आपके पास यहां पे जगह है मेरे ख्याल में उस सीधेहात की तरफ, हमारी सीधेहात की तरफ। आप में से कुछ लोग आगे तशरीफ लाए ताकि पीछे जगह बन जाए। दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। भारती का दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। एक बार फिर दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। अभी अगर और लोग आए, अभी भी जगह काफी है, अभी जगह काफी है, क्योंकि हमें नजर आ रहा है कि जगह काफी है, तो जब आएंगे तो उनके लिए भी इंशाअल्लाह जगह बन जाएगी। मैं पिछली मजलिस में भी चंद दिन पहले अर्ज किया था, कुरान करीम का हुक्म अजीब है, मैं बादोखत ताज्जुब होता है इंसान को कि कुरान करीम ने इस पे हुक्म दिया है। किस बात पे? अगर तुमसे कहें जगह बनाओ तो बनाओ। अजीब है। इज़ा क़ील लकुम तफ़स्सहू फ़िल मजालिस फ़फ़स्सहू यफ़स्सहु अल्लाहु लकुम, जब तुमसे कहा जाए मजालिस में जगह बनाओ तो जगह बनाओ, खुदा तुम्हारे लिए जगह बना देगा।